Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Anjana Bethuplo Cha, Rexy Duituplo, Sat Megahertz. आर्थिक वर्षभित्र कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्ला सदरमुकामसम्म सडक पुर्याइने संघीय सरकारको घोषणा, वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेश।
सहकारी संस्थाहरू सञ्चालक केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्नेमा सरकारवालाको जोड, विपन्न वर्गको जीवन सुधार्ने गरी काम गर्न सुझाव।
अवरोध हटेपछि बाँकेको नेपालगञ्जदेखि कटकुयासम्म निर्माणाधीन हुलाकी राजमार्ग निर्माणले फेरि गति लियो, तोकेको समयमै काम सक्ने निर्माण पक्षको भनाई।
र कर्णाली प्रिमियर लिगको उपाधिको लागि आज आर्मी र न्यू होराइजन बुटोल भिड्ने, सुमो विजेता रहेका एपिएफ र आयोजक कर्णाली 11 बाहिरिए। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। संघीय सरकारले आगामी आर्थिक वर्षभित्र कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्ला सदरमुकामसम्म सडक पुर्याइने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै आगामी आर्थिक वर्षमा सबै 77 जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने बताउनु भएको हो। सरकारले आगामी 4 वर्षभित्र सबै स्थानीय तहको केन्द्रमा कालोपत्रे गर्ने प्रतिबद्धता गर्दै राष्ट्रिय गर्वका सबै आयोजना तोकेकै समयमै पूरा हुने जनाएको छ।
भेरी भौगोलिक डाइभर्सन आयोजनाको निर्माण कार्य 2 वर्षभित्र सम्पन्न गरिनेछ। यस आयोजनाबाट सिँचाइ क्षेत्र विस्तार हुनुका साथै 46.8 मेगावाट विद्युत उत्पादन हुनेछ। सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको समस्याग्रस्त खण्ड मर्मत गरी यथाशीघ्र सञ्चालनमा ल्याइनेछ। आयोजनाको सम्पूर्ण कार्य 4 वर्षभित्र सम्पन्न गरिनेछ। रानी जमरा कुलरिया सिँचाइ आयोजनाको पहिलो चरणबाट सिँचाइ सुविधा उपलब्ध गराइनेछ।
आगामी आर्थिक वर्षमा 1000 मेगावाट विद्युत थप गर्ने लक्ष्य लिएको भन्दै सरकारले आगामी 4 वर्षभित्र उज्यालो नेपाल अभियान अन्तर्गत सबै नेपालीका घर घरमा बिजुली पुर्याउने दावी पनि गरेको छ। बालोटरमा लगायतका सरकारी जग्गा व्यक्तिको नाममा किनबेच भएको भन्दै चौतर्फी आलोचना भएका बेला सरकारले अतिक्रमण भएको सम्पूर्ण जग्गा 1 वर्षभित्र फिर्ता गर्ने प्रतिबद्धता पनि जनाएको छ। यस्तै आगामी 4 वर्षभित्र मुक्त कमैया, मुक्त हलिया, सुकुम्बासी लगायतका सबै भूमि र सीमान्तकृत परिवारको बसोबास व्यवस्थित गरिने दावी पनि सरकारले गरेको छ। सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने र आउँदो आर्थिक वर्षमा 5,00,000 जनालाई रोजगारी दिने दावी पनि गरेको छ।
10 जनाको ज्यान जाने गरी हुम्लाको ताजाकोटमा फैलिएको मौसमी रुगाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ। काठमाडौँको टेकु स्थित केन्द्रीय प्रयोगशालामा 5 बिरामीको खकारको नमुना परीक्षण गरिएकोमा 1 जनामा H1N1 प्रकारको इन्फ्लुएन्जा भेटिएको जनाइएको छ। 4 दिन प्रभावित क्षेत्रमा बसेर फर्किनुभएका कर्णाली प्रदेश अस्पतालका डाक्टर केएन पौडेलले यो छिट्टै फैलिने प्रकारको मौसमी रुगाखोकी भएको बताउनुभयो। उहाँले यो रोगका कारण त्यस क्षेत्रमा धेरै बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको बताउनु भएको छ। चैत अन्तिम सातादेखि फैलिएको इन्फ्लुएन्जाबाट 10 जनाको मृत्यु भएको हो। प्रदेश स्वास्थ्य विभागका जनस्वास्थ्य अधिकृत चेतन निधि वाग्लेका अनुसार प्रभावित क्षेत्रमा अहिले पनि मुगुको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर मनोज तिमिल सिन्हा सहितको टोलीले त्यस क्षेत्रका बिरामीहरूलाई सेवा समेत दिइरहेको छ।
सहकारी संस्थाहरू सञ्चालक केन्द्रित नभई शेर सदस्य र समुदाय केन्द्रित हुनुपर्नेमा सडकलाई जोड दिएका छन्। दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारासहित वीरेन्द्रनगरमा शुरू भएको सहकारी क्षेत्रको प्रबन्धनमा प्रदेश एवं स्थानीय तहको भूमिका सम्बन्धी दुई दिने प्रादेशिक गोष्ठीका सहभागीले सहकारीले विपन्न वर्गको जीवनस्तर सुधार्नु पर्नेमा जोड दिएका हुन्। कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारीलाई प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनु भएको छ। उहाँले प्रत्येक जिल्लामा एक सहकारी नमुना गाउँका लागि 10 करोड छुट्याएको भन्दै सहकारीलाई 70% अनुदान दिने नीति ल्याएको बताउनुभयो।
99% बजेट सहकारी केन्द्रित बजेट चाहिँ हाम्रो प्रदेश सहकारी नमुना गाउँको अवधारणा ल्याउँ, एउटा वडालाई सहकारी नमुना गाउँ बनाएर जान सकिन्छ सकिन्न भनेर त्यो अभ्यास गर्न हरेक मतलब एउटा जिल्लामा एउटा सहकारी नमुना गाउँको अवधारणामा करोड करोडको बजेट हामीले 10 करोड बजेट त्यसमा छुट्याएका छौँ। हरेक उत्पादनमा सहकारीले उत्पादनमा समावेश गर्नुपर्छ र सहकारीका माध्यमबाट गरिबहरूको जीवनस्तर चेन्ज गर्न सक्नुपर्छ। उत्पादनमा सरकारले जति सक्दो सहभागी गराउनु पर्छ भन्ने उद्देश्यले हामीले अनुदानको नीतिमा पनि सरकारले 70% अनुदान दिने नीति ल्याए।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले देशको कुल ग्रास्त उत्पादनमा सहकारी क्षेत्रको 4.5% र वित्तीय क्षेत्रमा 20% योगदान रहेको बताउनु भएको छ। यस्तै अध्यक्ष बडालले कर्णाली प्रदेशको आर्थिक विकासका लागि सहकारीसँग समन्वय हुन आवश्यक रहेको बताउनु भएको हो। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक पदम दाहालले सहकारीका माध्यमबाट नै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ। यस्तै कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मेनराज कणेल, चन्द्र ढकाल, टीका बुढा थोकीले आफ्नो भनाइ राख्नु भएको थियो। कार्यक्रममा कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतका जनप्रतिनिधिको पनि सहभागिता रहेको छ।
हामीसँग छिमेक सरफेरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले प्रस्तुत गर्यौँ। आर्थिक वर्षभित्र कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्लामा सदरमुकामसम्म सडक पुर्याइने सङ्घीय सरकारको घोषणा, वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसदमा पेश, सहकारी संस्थाहरू सञ्चालक केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने सरकारवालाको जोड लगायतका खबर प्रस्तुत गर्यौँ।
अब बाँकी खबर। स्थानीय र प्रदेश सरकारले बनाउने कानून दलित मैत्री हुनुपर्नेमा सरकारले जोड दिएका छन्। समता फाउन्डेसन कर्णाली प्रदेश समितिले वीरेन्द्रनगरमा गरेको प्रादेशिक कानून निर्माणमा दलित समुदायको सवाल विषयक छलफलका सहभागीले दलित मैत्री कानून निर्माणमा जोड दिएका हुन्। कर्णाली प्रदेश सभा सदस्य राजु नेपालीले स्थानीय तहमा कानून बनाउँदा स्थानीय नागरिकको सुझाव अनुसार नै बनाउन आग्रह गर्नुभयो। कर्णाली प्रदेश सभा अन्तर्गत सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका सांसद नेपालीले स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरूको क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभयो। सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मानबहादुर विकेले दलित समुदायको हितमा बनेका नीति कार्यान्वयनका लागि दलित समुदाय नै जागरूक हुनुपर्नेमा जोड दिनुभएको छ। राज्यका नीति कानून र समुदायका आवश्यकता बीच तालमेल हुन आवश्यक रहेको उहाँको भनाइ छ। अहिले प्रदेश सरकारले कर्णालीका सबै स्थानीय तहलाई छुवाछुत मुक्त बनाउने अभियान सुरु गरेको भन्दै सचिव विकेले छुवाछुत जन्य घटनामा कमी ल्याउनका लागि प्रदेशमा बन्ने कानूनमा कडा दण्डको व्यवस्था गर्ने बताउनु भएको छ। नेकपाका नेता मोहन बडुवालले कानून बनाउँदा दलित मैत्री बनाउनु पर्ने र कार्यान्वयन पनि उत्तिकै प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ। यस्तै नेपाली कङ्ग्रेसका प्रतिनिधि भीमबहादुर शाही परियारले संविधानले दलितहरूलाई विभेद गर्न नपाइने भने पनि कार्यान्वयन नहुँदा दलितहरू पीडित भएको बताउनु भएको छ। अन्तर्क्रियामा शिक्षा, स्वास्थ्य, भूमि तथा आवास, राजनीति लगायतका क्षेत्रमा दलितहरूलाई विशेष सहुलियत दिनुपर्ने माग गरेका छन्।
हिमाली जिल्ला डोल्पाका सम्पूर्ण यार्सा गुम्बा पाटनहरू जेठ 13 गतेबाट खुल्ला हुने भएको छ। जिल्लामा बसेर सर्वपक्षीय बैठकले सामुदायिक वन, राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा पर्ने सबै पाटनहरू बहुमूल्य जडीबुटी यार्सा गुम्बा सङ्कलनका लागि जेठ 13 गतेबाट खुल्ला गर्ने निर्णय गरेको छ। जिल्लामा यार्सा गुम्बा पाइने करिब 300 पाटनहरूमा सङ्कलनहरूका लागि एकसाथ प्रवेशका लागि अनुमति दिन यस्तो निर्णय गरिएको बताइएको छ। 3500 देखि 5000 मिटरसम्मको उचाइमा मात्र पाइने बहुमूल्य जडीबुटी ऐसा गुम्बा संकलनका लागि हरेक वर्ष 20,000 सर्वसाधारणहरू डोल्पा जाने गर्दछन्। से फुक्सन र राष्ट्रिय निकुञ्जले ऐसा गुम्बा संकलनका लागि 3 किसिमले संकलन इजाजत पुर्जी जारी गरेको छ। राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि 500, जिल्लाभित्रका नागरिकका लागि 2,000 र जिल्ला बाहिरका नागरिकका लागि 3,000 राजस्व शुल्क निर्धारण समेत गरेको छ। प्रवेश शुल्क बाहेक हरेक व्यक्तिले सेवा शुल्क स्वरूप 500 रुपियाँ छुट्टै तिर्नु पर्नेछ।
अवरोध हटेपछि बाँकेको नेपालगंजदेखि कटकुयासम्म निर्माणाधीन हुलाकी राजमार्ग निर्माणले फेरि गति लिन थालेको छ। चालु हुलाकी सडक खण्डभन्दा फरक सर्वे र नापी भएपछि उत्पन्न विवाद बढेसँगै करिब एक वर्षदेखि अवरोध भएको सडकको निर्माण कार्यले अहिले गति लिएको हो। संवाद समूह बाँकेको पहलमा जग्गा धनी निर्माण कम्पनी लगायत सरकार पक्षसँगको वार्तापछि निर्माण कार्यले गति लिएको समूहका सहजकर्ता शुक्र ऋषि चौलागाईले बताउनु भएको छ। सडक मुआब्जाको प्रक्रियामा भने अझै वार्ता नै जारी रहेको उहाँको भनाइ छ। अहिलेसम्म 17 किलोमिटर बाटो पिच भएको र बाँकी पनि तोकेको समय अवधिभित्रै पिच हुने गरी निर्माण कार्य भइरहेको निर्माण कम्पनीले दावी गरेको छ। हुलाकी राजमार्ग योजनाले 44 किलोमिटर सडक दुई खण्डमा विभाजित गरेर यसै आर्थिक वर्षको असार मसान्तसम्म पूरा गर्ने गरी 2073 फागुनदेखि निर्माण थालेको हो।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल कुमार बास्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताउनु भएको छ। 16 अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा मन्त्री बास्कोटाले प्रेसमाथि अङ्कुश लगाउने सरकारको कुनै पनि योजना नरहेको भन्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्था अन्त्य हुने बताउनु भएको छ। संचार गृह कसैको अभिष्ट पूरा गर्ने थलो बन्न नहुने भन्दै मन्त्री बास्कोटाले संचार गृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्ने सुझाव पनि दिनुभयो। सबै संचार गृहमा न्यूनतम पारिश्रमिक लागू गराएर छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले श्रमजीवीको शोषण र अब स्वीकार्य नहुने समेत दावी गर्नुभएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संख्यात्मक हिसाबले नेपाली मिडिया बढेको पनि भन्दै गुणस्तर खस्किन थालेको टिप्पणी समेत गर्नु भएको छ। प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्षहरू हरिहर विरही लगायतले सशस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारलाई कारवाही नहुँदा मुलुकमा दण्डहीनता बढेको बताएका छन्। महासंघले महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकार द्वै गोपाल गुरागाई र संगीता लामालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान समेत गरेको छ। कार्यक्रममा महासंघद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक समेत गरेको छ। प्रतिवेदनमा प्रेस स्वतन्त्रता उल्लङ्घनका 60 घटनामा 77 पत्रकार र 5 संचार गृह प्रभावित भएको जनाइएको छ। गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा केही कमी भए पनि अझै पनि प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्थालाई सन्तोषजनक मान्न नसकिने अवस्था नभएको महासंघको भनाइ छ। हामीसँग खेल खबर सँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आश्वासन बाहेक केही नभएको टिप्पणी गरेको छ। नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासन बाहेक अरू केही पनि नभएको टिप्पणी गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमप्रति सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउबाले गत वर्षकै कार्यक्रमलाई निरन्तरता बाहेक अहिलेको नीति तथा कार्यक्रममा कुनै पनि नयाँ कार्यक्रम नभेटिएको बताउनु भएको छ।
यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सुन्दर निबन्ध सहितको सपनाको पुलिन्दा भन्नुभएको छ। संसद दुवै सदनको संयुक्त बैठकमा सरकारले नीति तथा कार्यक्रम सुनेपछि पत्रकारसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहनु भएका भट्टराईले यो नीति तथा कार्यक्रमबाट केही आशा गर्न नसकिने तर्क गर्नुभएको छ। नयाँ शक्ति नेपालका संयोजक भट्टराईले नीति तथा कार्यक्रममा भ्रष्टाचार रोक्न र प्रशासन सुधार्ने ठोस योजना नआएको बताउनु भएको छ। कर्मचारीलाई कसम खुवाएर उठबस गराएर भ्रष्टाचार रोड नरोकिने भन्दै उहाँले ठोस कार्यक्रम र योजना बिना निबन्धले मात्र केही नहुने दावी गर्नुभएको छ। प्रतिस्थानीय तहसम्म पिच सडक पुर्याउने र प्राविधिक विद्यालय खोल्छु भन्नु राम्रो भएको भन्दै उहाँले कार्यान्वयन कसरी गर्ने भन्ने अन्यल रहेको बताउनुभयो।
यसैबीच राजपाका नेता महेन्द्र ठाकुरले सरकारको नीति तथा कार्यक्रम सामान्य र नयाँ केही नभएको प्रतिक्रिया दिनुभएको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संघीय संसदमा प्रतिक्रिया दिँदै उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ कुरा नभएको बताउनु भएको छ। उहाँले संघीयता कार्यान्वयनका सम्बन्धमा ठोस योजना नआएको गुनासो समेत गर्नु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको भन्दै ढोकसँग लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ। दक्षिण एसियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँग भएको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो। प्रधानमन्त्री ओलीले नेपालले दक्षिण एसियाले नै आर्थिक विकास र उन्नतिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै समृद्ध दक्षिण एसिया र सुखी दक्षिण एसियाली देख्ने नेपालको चाहना भएको बताउनु भएको छ। यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएलको उपाधिका लागि आज विभागीय टोली आर्मी र न्यू होराइजन बुटोल भिड्ने भएका छन्। दोस्रो सेमी फाइनलमा आर्मीले अर्को विभागीय टोली एपिपमाथि एक विकेटको रोमाञ्चक जित हात पार्दै उपाधि नजिक पुगेको हो। 87 रनको सामान्य लक्ष्य आर्मीले 17.4 ओभरमा 9 विकेट गुमाएर पूरा गर्यो। खराब सुरुवात गरेको आर्मीका लागि सोमपाल कामी र जितेन्द्र मुखियाले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाउनु भयो। कामीले 22 बलमा 31 रनको आक्रमक पारी खेल्दा मुखियाले 12 र रोहित कुमार पौडेलले पनि 12 रन जोड्नुभयो। एपिएफका लागि कमल सिंह एरी र यज्ञमान पुलामीले सम्मान 2-2 विकेट हात पार्नुभयो। समूह चरणमा अपराजित रहेको एपिएफले 18 ओभरमा सबै विकेट गुमाएर 86 रन बनाएको हो। एपिएफका लागि सर्वाधिक 30 रन बनाउनुभएका शरद भेषपाकरले 30 र त्यसै गरी यसलाई फेरि सुन्नुहोला। एपिएफका लागि सर्वाधिक 30 रन बनाउनुभएका शरद भेषपाकर, त्यसै गरी 19 रन जोड्नुभएका भुवन कार्की सहित 3 खेलाडीले रन आउट भए। एपिएफका लागि सस्तैमा समेट्ने क्रममा आर्मीका सम्पाल कामीले निकै कसिलो बलिङ गर्दै 3 ओभरमा 10 रन दिएर 3 विकेट लिँदा सुमन भारीले 2 विकेट लिनुभयो।
यस्तै न्यू होराइजनले आयोजक कर्णाली 11 3 विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो। वर्षा र हावाहुरीको कारण 13 ओभरमा छुट्याएको खेलमा 63 रनको सामान्य लक्ष्य न्यू होराइजनले 11.5 ओभरमा 7 विकेट गुमाएर पूरा गरेको हो। न्यू होराइजनका शुभेन्दु पाण्डेले 18 तथा निश्चल चौधरीले 10, विशाल सुनारले पनि अभिजित 10 रन बनाउनु भएको हो। कर्णाली 11 किशोर महतोले 3 विकेट तथा प्रकाश जैशीले 2 विकेट लिए पनि जित दिलाउन सक्नु भएन। तसारेर पहिले ब्याटिङ गरेको कर्णाली 11 कृष्ण कार्कीको सर्वाधिक 33 रनसँगै 4 विकेट गुमाएर 62 रनको एक फल तयार पारेको हो। 17 रनमा 3 विकेट कर्णालीका लागि भुवन कार्कीले आक्रमक ब्याटिङ गर्ने क्रममा 31 बलमा 3 चौका र 1 छक्का प्रहार गर्नुभएको हो। न्यू होराइजनका कप्तान शक्ति गौसनले 3 ओभरमा 1 मेडन सहित मात्र 6 रन दिएर 2 विकेट लिनुभएको हो। समाचारमा अपराजित रहँदै राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीलाई हराएको घरेलु टोली यो हारसँगै सेमी फाइनलबाट बाहिरिएको हो। प्रतियोगिताको विजेताले नगद 5,00,000 रुपियाँ हात पार्नेछ भने उपविजेताले नगद 2,00,000 रुपियाँ प्राप्त गर्नेछ।
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज 2 खेल हुने भएका छन्। दिउँसो 4:15 दिल्लीमा हुने खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने भएका छन्। यसै गरी राति 8:15 हुने खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र सनराइजर हैदराबाद बीच खेल हुने भएको छ। यस्तै किङ्स इलेभेन पन्जाबलाई 7 विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्सले जारी आइपिएलमा प्लेअफमा चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ। लिग चरणका अन्तिम खेलमा कोलकाता 5 स्थानमा उक्लिएको छ। चेन्नई सुपर किङ्स, मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स 13 खेलबाट 16 अङ्क जोडेर प्लेअफमा सुरक्षित भइसकेका छन्। चौथो स्थानमा रहेको सनराइजर हैदराबादको 12 अङ्क छ भने कोलकाताले पनि 12 अङ्क नै बनाएको छ, तर रन रेट पछि पढ्दै 5 स्थानमा झरेको छ। अन्तिम चरणमा कोलकाताले मुम्बई इन्डियन्स र हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलोरसँग खेल्नेछन्। पन्जाब र राजस्थान रोयल्सको सम्भावना भने गणितीय रूपमा मात्रै बाँकी छ।
र नेपालले 2020 क्रिकेटको वरिता 3 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सार्वजनिक गरेको नयाँ वरितामा नेपालले आयरल्यान्ड र जिम्बाब्वेलाई पछि पार्दै 11 स्थानमा क्लर्न सफल भएको हो। 2020 क्रिकेटको वरिताको शीर्ष स्थानमा पाकिस्तान यथावत छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रो स्थानमा इङ्ल्यान्ड, चौथोमा अस्ट्रेलिया र पाँचौँ स्थानमा भारत रहेका छन्। नेपालले संयुक्त अरब इमिरेट्स युएई विरुद्धको तीन खेलको टी20 सिरिजमा 2-1 जित निकालेको थियो। एक नेपाल एक दिवसीय वरियतामा भने 14 स्थानमा रहेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आर्थिक वर्षभित्र कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्ला सदरमुकामसम्म सडक पुर्याइने संघीय सरकारको घोषणा। वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेश।
सहकारी संस्थाहरू सञ्चालक केन्द्रित नभई समुदाय केन्द्रित बन्नुपर्ने सरकारवालाको जोड। विपन्न वर्गको जीवन सुधार्ने गरी काम गर्न सुझाव।
अवरोध हटेपछि बाँकेको नेपालगञ्जदेखि कटकुयासम्म निर्माणाधीन हुलाकी राजमार्ग निर्माणले फेरि गति लियो। तोकेको समयमै काम सक्ने निर्माण पक्षको भनाई।
र कर्णाली प्रिमियर लिगको उपाधिका लागि आज आर्मी र न्यू होराइजन बुटोल भिड्ने। विजेताले 5,00,000 रुपियाँ हात पार्ने। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।